الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں اللہ پاک ہم سب کے علم میں برکتیں اور رحمتیں عطا فرمائے اور جو علم ہم سیکھیں اس پر مجھے آپ کو عمل پیرا ہونے کی توفیق عطا فرمائے ابتداء درود پاک کی فضیلت پیارے رسول صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت عالی شان ہے ان اول الناس بی یوم القیامہ اکثرہم علیہ صلاۃ قیامت کے دن میرے قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہوگا صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاۃ و سلام علیکا یا سیدی یا رسول اللہ وعلی آلک و اصحابک یا سیدی یا حبیب اللہ ناظرین کرام اس پروگرام میں آج کے ہمارے مہمان مفتی جمیل صاحب ہیں حضرت آپ کو خوش آمدید کہتے ہیں
جزاکم اللہ
کیسے مزاج گرامی آپ کی
الحمدللہ علی کل حال
ماشاءاللہ کروڑوں لوگ الحمدللہ اللہ کے نام پر اپنے جانوروں کو قربان کرتے ہیں اللہ کے نام پر اللہ کی راہ میں اپنے مال کو یہ خرچ کر کے اپنے جانوروں کو قربان کر کے یہ عظیم ثواب کا ذخیرہ اکٹھا کرتے ہیں قربانی میں طرح طرح کے ہمارے لیے درس بھی ہیں فلسفہ قربانی بھی سمجھنا چاہیے ساتھ ساتھ مسائل قربانی یعنی وہ چیزیں کہ جن کی وجہ سے قربانی کے اندر کوئی فرق پڑتا ہے یا اس جانور کے ذبح ہونے میں کون کون سی اہم اور ضروری چیزیں ہیں ذبح ہونے کے بعد بھی جی ہاں علم کا ہی تعلق ہے کہ ہم یہ جان سکے کہ کون کون سے ایسے اعضاء ہیں کہ جن کو شریعت مطہرہ ناپسند مکروہ یا حرام فرماتی ہے تو یہ ساری معلومات یہ بھی ہمیں ہونی چاہیے کیا کہیں گے جمیل صاحب عام طور پہ لوگ یہی کہتے ہیں کہ قربان ہو گیا جانور اب اس کے اندر کئی اعضاء ایسے ہیں کہ جن کے حوالے سے شریعت مطہرہ اس کی ممانعت فرماتی کہ وہ کھا نہیں سکتے تو کیا حلال جانور میں بھی ایسے اعضاء ہیں کہ جن کی وجہ سے کھانے کی ممانعت ہے
جب جانور ذبح ہو جاتا ہے تو اس کے کئی اعضاء ایسے ہیں کہ جن کو شریعت مطہرہ نے جن میں سے بعض کو تو حرام قرار دیا ہے اور بعض اعضاء ایسے ہیں جو اگرچہ حرام کے درجے تک نہیں پہنچے لیکن ان کا کھانا شریعت کو پسند نہیں ہے اب مثال کے طور پہ جو اعضاء کھانا حرام ہیں تو ان میں علامت نرو مادہ یہ کھانا حرام اسی طریقے سے جو آتے ہیں ان کا کھانا حرام ہے یوں ہی غدود جانور کے جسم کے اندر کھال کے ساتھ بلیک کلر کے ڈاٹس سے ہوتے ہیں وہ غدود کہلاتے ہیں اچھا کبھی وہ غدود جو ہے نا وہ کسی بڑی ہڈی گٹھلی کی شکل میں بھی بن جاتے ہیں عام طور پہ جانور کی گردن وغیرہ کی سائٹ ایک گٹھلی سی
گلٹیاں جسے لوگ بولتے ہیں
تو وہ بھی غدود ہے اس غدود کا کھانا بھی حرام ہے یوں ہی خون یہ بھی حرام ہے تو اب اس کے علاوہ بعض اعضاء ایسے ہیں کہ جن کا کھانا شریعت مطہرہ میں مکروہ ہے تحریمی قرار دیا گیا جیسے اوجڑی کا کھانا
یہ پہلی کیٹیگری یہ حرام کے زمرے میں
جو نبی کریم صلی اللہ علیہ وسلم نے ان کی ممانعت فرماتی ہے
ٹھیک
تو ان کا درجہ مکروہ تحریمی اور حرام کے قریب ہو جاتا ہے جس میں اوجڑی بھی فقہ کرام نے اس کو شامل کیا ہے
اور کئی علاقے تو ایسے ہیں بالخصوص اگر ہم بات کریں تو پنجاب کے ہم دیہاتوں میں یا پنجاب کے شہروں میں بھی اوچھڑی کا تو ایسا ہے بلکہ اب تو کراچی میں بھی کئی جگہوں پر باقاعدہ بنی ہوئی بکتی ہوئی نظر آ رہی ہوتی ہے کیا آپ کا ہوا مشاہدہ کبھی ایسا
سر اس کا تو خیر مشاہدہ نہیں ہو پایا لیکن کم از کم اتنا ہے کہ بازاروں میں بکتے ہوئے تو نظر آئے جہاں گوشت وغیرہ بکتے ہیں تو وہیں اوجڑی کے ساتھ بٹ بھی ہوتی ہے تو جو منع ہے وہ اوجڑی ہے
بٹ منع نہیں
بٹ وہ جائز ہے اس کی حرمت کی جو وجہ ہے وہ بٹ کے اندر ظاہر نہیں ہوتی جو ممنوع ہونے کی وجہ اوجڑی میں پائی جاتی ہے اچھا یہ جو بٹ اور اوجڑی ہیں یہ دو الگ الگ چیزیں ہیں عام طور پہ جب جانور ذبح ہو جاتا ہے تو اس کا آنتوں کے ساتھ ایک بہت بڑا حصہ میدے کا وہ پھینک دیا جاتا ہے تو اب جب اس میدے کو چیرا جائے گا تو اس کے اندر دو چیزیں ہوتی ہیں ایک تو غلاظت کی طرف वाला हिस्सा होता है
ठीक
और एक गलाजत से ऊपर
बॉल जो बना हुआ
बॉल
है।
उसके ऊपर वाला हिस्सा होता है। तो ओजड़ी ये गलाजत से मुत्तसिल अंदरूनी हिस्सा है और ओजड़ी के ऊपर बट की तह चढ़ी हुई होती है। तो जो इसके बेचने वाले हैं वो इन दोनों को अलग कर देते हैं।
सही।
फिर एक अलग
और ओजड़ी वैसे भी तौलिया नुमा बाजू
हाँ,
का है।
ओजड़ी जो है वो तौलिया नुमा उसके अंदर गोल गोल से दायरे और इस
दायरे
तरह तौलिए में जिस तरह बाल उठे हुए होते हैं तो इसी तरीके से ओजड़ी के अंदर भी कुछ दाने होते हैं ठीक है। जबकि बट के अंदर रेशे होते हैं लंबे लंबे से और
वाइट
वाइट और बट जो होती है वो वाइट कलर की होती है हाफ वाइट या इसको हम कहें लाइट पिंक कलर की ये बट इस तरह की होती है। तो बट खाना जायज है ओजड़ी का इस्तेमाल खाना मकरूह तहरीमी है।
अच्छा ये कई लोग ऐसे भी होते हैं जो इन दिनों में आके बकायदा ना इधर उधर से मांगते भी हैं यानी और इसकी वो बताते हैं कि भाई हमें तो इलाज के लिए खानी है ओजड़ी हमें हकीमों ने बताया हुआ है तो इलाज के लिए ओजड़ी इस्तेमाल की जा सकती है।
इलाज के लिए भी नाजायज़ और मकरूह तहरीमी अशिया की तरफ जाने की इजाज़त नहीं है जब तक कि हलाल अशिया मौजूद हैं उस वक्त तक इन मकरूह तहरीमी या हराम अशिया की तरफ नहीं जा सकते। तो इसकी ममानात है। अच्छा इसके अलावा और बहुत सारी चीज़ें नापसंदीदा भी हैं जैसे कि गुर्दे खाना। अगरचे गुर्दे खाना ये हलाल हैं लेकिन आप सल्लल्लाहु ताला अलैहि वाली वसल्लम ने इसको पसंद नहीं फरमाया। इसी तरीके से जो तिल्ली होती है जिगर के साथ एक तिल्ली भी होती है तो तिल्ली खाना भी अगरचे जायज़ है लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने इसको भी पसंद नहीं फरमाया। तो इस तरह और आज़ाएँ अगर इसकी तफसील जानना चाहें तो अमीर अहले सुन्नत दामत बरकातुल आलिया का रिसाला अबलग घोड़े सवार में अमीर अहले सुन्नत दामत बरकातुल आलिया ने इन आज़ा का जिक्र फरमाया है जिनमें से कुछ का खाना हराम मकरूह तहरीमी और कुछ का खाना ये मकरूह तंजीही के दर्जे का और बेहतर है कि वो ना खाए जाए। ये तफसीली तौर पे उसको जिक्र किया और इमाम अहले सुन्नत आला हजरत रहमतुल्लाह ताला अलैह ने तफसीली तौर पे अपने फतावा में इसको जिक्र किया है। तो फतावा रज़विया के रेफरेंस से अमीर अहले सुन्नत ने अबलग घोड़े सवार में इसकी तफसील लिखी है।
इन्हीं आज़ा में से एक कटाकट की डिश भी मशहूर है ये तो देखी होगी कराची में कहीं बनते या बिकते हुए।
आमतौर पर ये होटल्स वगैरह में जो मुख्तलिफ तवे के ऊपर जो भी एक मखसूस किस्म की आवाज़ आती है टक 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 तो उसमें कोई कीमा बनवाता है कटाकट कीमा। अच्छा कोई इसमें कलेजी कटाकट यानी नाम इसका कटाकट नाम रख दिया
नाम रख दिया क्योंकि ये हलाल चीज़ें भी कटाकट हो सकती है।
जी जी अच्छा और इसके अंदर एक जो जानवर के फोते हैं खुशियातें कपूरे जिनको कहते हैं तो उनको भी लोग इस्तेमाल करते हैं। तो अहादीस करीमा में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इन चीज़ों के खाने की भी ममानात फरमाई है। तो हलाल जानवर के जो फोते हैं कपूरे हैं उनका खाना भी हदीस मुबारक में मना कर दिया गया है। तो अब इस तरह की अगर डिशेस जहाँ पे बनती हैं तो आदमी को चाहिए कि इन चीज़ों के खाने से इज्तनाब करें जो अहादीस करीमा में मना की गई।
तो नाज़रीन इकराम ये चंद चीज़ें हमने अर्ज की हैं जो कि हराम और मकरूह तहरीमी बात चीज़ें ऐसी कि जो नापसंद के ज़ुमरे में आती हैं लेकिन खाना जायज़ है या नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने खुद तनावुल नहीं फरमाई तिल्ली वगैरह जैसे
तिल्ली है और इस तरह गुर्दे हैं।
जी जी
आप सल्लल्लाहु ताला अलैहि वसल्लम ने गुर्दों को नहीं तनावुल फरमाया और इसकी वजह ये इरशाद फरमाई कि ये जो मसाना है उसके करीब का हिस्सा है। तो यानी गुर्दों से ही लिक्विड जो फाजिल जो चीज़ होती है जायद तो वो फिर मसाने की तरफ चले जाती है और वो पेशाब बनता है। तो यूँ वो पेशाब के करीब होने की वजह से आप सल्लल्लाहु अलैहि वसल्लम ने गुर्दों को तनावुल नहीं फरमाया लेकिन इसको हराम भी करार नहीं दिया।
ठीक है और जो चीज़ें मुत्तसिल व नजासत हैं उनकी वो ममानत बरकरार रखें।
जी जी जी
ठीक है। नाज़रीन कराम ये भी मालूमात हमें होनी चाहिए और ये सिर्फ कुर्बानी के जानवर में नहीं है बाज़ लोग कुर्बानी के जानवर के हवाले से तो बड़ी इस तरह की बारीक चीज़ें जमील साहब पूछ रहे होते हैं पर आपने देखा ज़बा के हवाले से भी ख़ास तौर पर जैसे ज़बा करना है किबले रुख होना चाहिए जानवर का रुख भी और ज़बा करने वाले का भी। अब जानवर है ये कोई कंप्यूटर तो नहीं है क्लिक करेंगे जहाँ क्लिक करेंगे वहीं होगा कहीं और नहीं होगा। जानवर को गिराएंगे गिराने वाले कसाब गोश परोश वो भी ज़ोर लगा रहे हैं जानवर भी अपना ज़ोर लगाएगा। तो अब बसा अवकात गिराना इधर होता है गिर इधर जाता है अब गिर इधर गया, सब कुछ हो गया। अब कुछ लोगों के हैं अच्छे जहन के, भाई अब पत्थर वाली ज़मीन है, पथरीली ज़मीन है, जानवर को तकलीफ़ पहुंचेगी, तो जहां कहीं आसानी मुमकिन होती है तो वो थोड़ा सा सरका कर उसे किबला रुख कर देते हैं। लेकिन यहाँ बहुत से लोग सवाल करते हैं, यार किबले की तरफ मुंह नहीं होगा तो इसकी कुर्बानी और ये मामला, तो ये जानबूझकर तर्क तो नहीं कहलाएगा किबले की तरफ जो रुख नहीं हुआ, या क्या कहते हैं आप?
मुस्तहबात में से है कुर्बानी के, कि जब जानवर को ज़बह किया जाए तो उसका रुख किबले की तरफ हो, ज़बह करने वाले का रुख भी किबले की तरफ हो। अच्छा, इसके अंदर बाज़ लोगों ने जानवर का मुंह किबले की तरफ होने का मतलब ये समझा है कि जैसे हमारे पाकिस्तान में जानवर की जो टांगे हैं वो कहते हैं शुमाल की तरफ हो,
यानी यूं एक तरफ।
तुम मशरिक की तरफ हो, तो उसको जब वो लेटा के गर्दन को, आपने देखा होगा कि गर्दन को जब यूं करके यानी सींगों के बल आंखें उसकी नीचे चले जाती हैं, गर्दन ये का ये हिस्सा ऊंचा कर देते हैं, वो ये समझते हैं कि जानवर का जो होंठ है ना ये किबले की तरफ हमने कर दिया, टांगे शुमाल, पीठ जुनूब की तरफ और दुम वाला हिस्सा मशरिक की तरफ। तो लोग इसको समझते हैं कि जानवर का रुख अब किबले की तरफ हुआ है,
हालांकि ऐसा नहीं है।
हालांकि ऐसा नहीं है। अब इसमें क्या खराबी लाजमी आ रही है? एक सुन्नत ये फोत हो रही है कि जो ज़बह करने वाला है उसका मुंह तो किबले की तरफ होगा ही नहीं, वो तो शुमाल की तरफ करके ज़बह कर रहा है। तो असल तरीका रुख जानवर का किबले की तरफ होने का मतलब यह है कि जानवर का जो सीना है
सीना
वो
जहाँ
किबले
छुरी
की
चलाई
तरफ,
जा रही है।
वो किबले की तरफ होना चाहिए। तो अब
अब मुंह को अगर वक्ती तौर पर किसी तरफ भी मूव कर दिया गया
तो मुंह को घुमा के गर्दन को इधर से उधर करने का नाम काबे की तरफ मुंह करना
नहीं
नहीं
है।
है। जब जानवर खड़ा होता है, इसको यूँ समझ लें आसानी के लिए, जब जानवर खड़ा होता है नॉर्मल हालत में तो उसका सीना ज़मीन की तरफ होता है, ठीक। तो जानवर को इस तरह से हमने कुर्बानी के लिए लिटाना है कि उसके सीने का रुख किबले की तरफ हो, जानवर की पीठ वो मशरिक की तरफ हो, यानी पाकिस्तान हिंदुस्तान के हवाले से ये लोकेशन बताई जा रही है। तो इस तरह जो ज़बह किया जाएगा तो ये जानवर का रुख भी किबले की तरफ हो गया, जो ज़बह करने वाला है उसका रुख भी किबले की तरफ हो गया। अब ये ज़बह करने के लिए जहाँ बहुत सारी एहतियातें हैं कि छुरी का पहले से तेज़ होना ज़रूरी है, जानवर को लिटाने के बाद फिर उसके सामने छुरी तेज़ ना करें, जिसे मुबारक में इसकी मुजम्मत की गई है। तो इसी तरीके से जब जब जानवर को ज़बह करना है तो हदीस मुबारक में फरमाया कि इस जानवर को राहत पहुँचाओ,
यानी ज़बाँ में भी राहत,
राहत
सुभान
पहुँचाओ।
अल्लाह। ये है
तो
दीन
उससे
की
पहले उसको
खूबी।
चारा दे दिया जाए, उसको पीने की चीज़ फराहम कर दी जाए और उसको मतलब रिलैक्स हो, ठीक। अच्छा, अब जब ज़बह करना है, जहाँ इतना खर्चा किया है तो ज़बह करने के हवाले से भी ऐसी जगह का अहतमाम इंतज़ाम किया जाए कि वो पथरीली ना हो, कि जानवर पथरीली जगह पे गिरेगा तो एक अलग अजियत है। तो प्लेन जगह हो, मुनासिब जगह हो, और अगर वो उसका रुख चेंज भी हो गया गिरने की सूरत में, चूंकि जानवर को गिराने में ऐसा तो है नहीं जैसे आपने कहा कि कंप्यूटराइज सिस्टम के जहाँ हम गिराना चाहते हैं वहीं गिर जाए, तो कभी हल्का सा उसको घुमाना भी पड़ता है। तो अगर पथरीली ज़मीन है तो अब ना घुमाएं
ना
कि ये
घुमाएं।
जानवर को एक अजियत पर अजियत वाली सूरत बन जाएगी। तो अगर ज़मीन जैसे नॉर्मली है कि संगे मरमर या टाइल्स वगैरह का फर्श होता है, उस पर अगर जानवर को ज़बह करना है तो वो आराम से जानवर को मूव किया जा सकता है। तो जहाँ जानवर को अजियत के बगैर मूव करना आसान हो वहाँ कर लें, और अगर जहाँ अजियत होगी इस मुस्तहब चीज़ पे अमल करने में तो अब फिर जहाँ जैसा मुमकिन हो उसमें
वैसे
ज़बह कर लिया जाए,
कुर्बानी हो जाएगी इसमें
कुर्बानी
और
हो
ज़बह
जाए।
शरी भी दुरुस्त हो गया।
कुर्बानी के लिए अल्लाह ताला के नाम पर जानवर को ज़बह करना अल्लाह की रिज़ा के लिए, मखसूस जानवर को मखसूस दिन में अल्लाह की रिज़ा के लिए ज़बह करने का नाम कुर्बानी है। तो बिस्मिल्लाह अल्लाहु अकबर कह कर जानवर के गर्दन पर जब छुरी फिरे और उसकी चारों रगे कट जाएं, या तीन रगे कट जाएं, या हर रग का अक्सर हिस्सा कट जाए, तो वो ज़बह हो गया।
सब हो गया।
अब ज़बह होने के बाद चारों रगें कटने के बाद अब जानवर को छोड़ दें, अब मज़ीद उसके नर खरे के अंदर छुरे को घोंपना, उसके सीने की खाल ये कसाब फौरी तौर पे काटना शुरू कर देते हैं, फिर आगे दिल तक छुरे को पहुंचा के उसकी रगों को डिस्कनेक्ट करते हैं, तो अब ये जुल्म हो रहा है।
ये सुनता है।
अच्छा, फिर बाज़ औक़ात बाज़ समझदार या नाड़ी जो भी कहें वो समझते हैं कि हम जानवर की जो सांसें हैं या इसका जो ब्लड है इसके पेट को दबाते हैं,
ये भी तकलीफ है, यानी
ये भी तकलीफ है,
अजियत। एक तो बस ही ज़बा हो चुका है, अब उसके बाद
हाँ अब ये समझते हैं कि इस तरह खून जल्दी निकल जाएगा, तो इस तरह की चीज़ें करने की इजाज़त नहीं है।
एक दफ़ा ये चीज़ें मैं कहीं किसी को समझा रहा था, बता रहा था, तो मुझे बाद में किसी ने आके एक सवाल किया कि मुफ्ती साहब हमने जब ज़बह ही कर दिया, इतना बड़ा हमने ये काम किया है, तो ये तकलीफ़ें आप ये बयान कर रहे हैं या ये, इसमें आप कैसे इन दोनों चीज़ों में आप हमें क्या समझाएंगे? तो मैंने उनको कहा कि जो ज़बह शरी की जो हमें शरीयत मुतहरा ने कहा है और जानवर हमारे लिए हलाल हैं और हम इंसान इनसे वैसे गोश्त के अतबार से भी फ़ायदा उठाते हैं, हलाल हैं, अपनी दावतों में इस्तेमाल करते हैं, सब कुछ है, लेकिन जो शरीयत ने तरीक़ाकार बताया हमें उसके मुताबिक ही हमने इसको ज़बह करना है और ये तकलीफ जो जितनी है वो तो पहुँचनी पहुँचनी है, लेकिन ये क्या जो आप चीज़ें बयान कर रहे हैं ये एक्स्ट्रा तकलीफ़ें हैं? ये नहीं,
बिल्कुल ये एक इजाफी तकलीफें हो जाएंगी ना। जानवर के ज़बह करने का जो माना है वो चारों रगों का कट जाना, अब उस रगों के कटने तक उसकी इब्तिदान खाल का कटना पाया जाएगा, जब खाल का कटना पाया जाएगा तो रगों तक पहुंचेंगे। तो अब ये एक यूँ समझे मजबूरी है, चार रगें कटने तक उससे पहले खाल का कटना, लेकिन जब चारों रगें कट गई तो ये ज़बह हो गया, जब ज़बह हो गया तो अब मज़ीद उसके रीढ़ की हड्डी में या उसकी गर्दन की हड्डी में नोक चुबोना, ये अक्सर बकरों को ज़बह करते वक्त या मेंढों को ज़बह करते वक्त जो कस्साब हजरात हैं वो चारों रगें काटने के फौरन बाद ही उसकी गर्दन को भी झटका देते हैं, उसकी गर्दन को तोड़ते हैं, ये जुल्म वाला है, जुल्म है। तो ये एक जुल्म वाली सूरत है। और याद रखें कुर्बानी का जानवर हो, जितना शरीयत मुतहरा ने हमें इस पर छुरी के इस्तेमाल की इजाज़त दी है उतना इस्तेमाल करेंगे, उससे ज़्यादा अगर करेंगे तो फिर ये गुनाह की सूरत हो, तो ये जानवर पर जुल्म होगा।
बढ़ते हैं नाज़रीन की कॉल्स की तरफ।
फ़ज़ाना तारी नॉर्वे के शायर हौसलों से याद कर रहा हूँ। मेरा एक सवाल है मुफ्ती साहब के बाद का, मैं वो ये सवाल है कि कुर्बानी के गोश्त के तकसीम का क्या तरीका कार है?
जी,
कुर्बानी का गोश्त जैसे अगर कोई शख्स अपने हिस्से की कुर्बानी का गोश्त उसे हासिल हुआ है या उसने पूरा एक बड़ा जानवर ज़बह किया है अपनी तरफ से या फैमिली मेम्बर्स ने किया है और सबकी तरफ से यह है कि इस जानवर को मुस्तहब तरीके से इसका गोश्त तकसीम करें, तो वो तरीका यह है कि जानवर के गोश्त के तीन हिस्से करें। एक हिस्सा अपने घर वालों के लिए रख लिया जाए, एक हिस्सा मुसलमान गरीबों फ़ुकरा के लिए रखा जाए और एक हिस्सा अपने रिश्तेदारों के लिए रखा जाए। तो ये कुर्बानी के गोश्त के तीन हिस्से करना मुस्तहब है। अगर कोई सारा हिस्सा ही फुकरा में सदका कर दे तो ये भी जायज़ है, सारा अपने रिश्तेदारों में तकसीम कर दे ये भी जायज़ है, और सबका सब अपने घर में रख ले ये भी जायज़ है, लेकिन बेहतर तरीका यह कि कुर्बानी के जानवर के जो गोश्त है उसके तीन हिस्से किए जाएँ।
मरहूम की तरफ से कुर्बानियाँ ये भी की जाती हैं आमतौर पर, तो ऐसा कोई शख्स जो ख़ुद अपनी कुर्बानी ना करें कि मरहूम की तरफ से मैं कर देता हूँ, वो भी साहिब हैसियत आदमी साहिब निसाब शख्स है, तो मरहूम की तरफ से ये की गई कुर्बानी इसके लिए भी काफ़ी हो जाएगी या इसको अपनी अलग से करनी होगी?
अपने मरहूम की तरफ से की जाने वाली कुर्बानी की दो सूरतें हैं। एक सूरत तो यह है कि मरहूम ने वसीयत की हो कि मेरी तरफ से मेरे इंतकाल के बाद भी आप कुर्बानी करना, और एक सूरत यह कि मरहूम ने अपनी तरफ से कुर्बानी का नहीं कहा था लेकिन ये औलाद है अपने वालिद मरहूम की तरफ से, वो खुद अब खुद बतौर नफिल के वालिद साहब को इसका सवाब पहुँचे, तो ये दो सूरतें हो गई।
ठीक,
तो अगर मरहूम ने वसीयत की हो कि मेरी तरफ से भी कुर्बानी करना, अब इंतकाल के बाद उनकी तरफ से एक जानवर ख़रीदा गया, अब ख़रीदने के बाद उनकी तरफ से उनकी वसीयत पे अमल करते हुए ज़बह कर दिया गया, तो ये जो जानवर ज़बह हुआ है ये मरहूम ही की तरफ से कहलाएगा कि उनकी वसीयत की वजह से अब ये जानवर मरहूम की तरफ से कुर्बानी किया जाने वाला ही तसव्वुर किया जाएगा। और अब इस जानवर के गोश्त का हुक्म यह है कि कुर्बानी करने वाला इस गोश्त को नहीं खाएगा, ये मुकम्मल जानवर सदका होगा यानी फुकरा में सदका कर देंगे। इस जानवर के यूँ तीन हिस्से नहीं करेंगे कि एक हिस्सा रख लिया, एक गरीबों को दे दिया और एक जो है रिश्तेदारों को दे दिया,
सदका करेंगे,
ये पूरा ही فقرا کو صدقہ کیا جائے،
چاہے پیسے وصیت کے بعد، پیسے انہوں نے اپنے ہی
اپنی طرف، لیکن وصیت کی اور اس وصیت کے مطابق انہوں نے قربانی کی ہے، تو اس کا حکم یہ ہوا. اور دوسری صورت پہ والد نے انتقال سے پہلے کوئی ایسی وصیت نہیں کی تھی، لیکن اللہ تعالیٰ نے بیٹے کو یہ سعادت دی ہے کہ اس نے جانور خریدا، اب والد کی محبت میں یہ والد مرحوم کی طرف سے قربانی کر رہا ہے. تو اب یہ والی جو قربانی ہے، یہ ہے ایصال ثواب والی قربانی.
ٹھیک،
اس قربانی کا حکم یہ ہے کہ جو قربانی کرنے والا بیٹا ہے، یہ بیٹا خود ہی جانور لے کر آیا ہے، خریدا ہے، اس کا مالک ہے، اور مالک ہونے کی حیثیت سے اس نے اپنے والد کو ثواب پہنچانے کے لیے ان کی طرف سے قربانی کی ہے، تو یہ حقیقتاً والد کی طرف سے قربانی نہیں کہلائے گی، کیونکہ اس جانور کا مالک بیٹا تھا. یہ قربانی بیٹے ہی کے ملک والے جانور پر ہوئی، تو یہ بیٹے ہی کی طرف سے قربانی کرنا کہلائے گی.
اچھا،
اب اگر سے اس کے ذہن میں یہ کہ میں والد صاحب کی طرف سے کر رہا ہوں، تو اس بیٹے کا اپنا واجب ادا ہو جائے گا.
اس طرح بھی واجب ادا ہو
جائے گا، اس طرح بھی اس کا اپنا واجب ادا ہو جائے گا، اور چاہے تو یہ قربانی اپنی طرف سے ہی کرے اور اس کا ثواب والد صاحب کو پہنچا دیں. یہ صورت بھی قربانی اس کی ادا ہو گئی، ثواب والد صاحب کو پہنچا.
اتنی طاقت ہے تو اپنا واجب کے لیے ایک الگ سے جانور ہو اور والد صاحب کے لیے بھی ایک الگ سے کر لیا جائے،
صورت بن سکتی ہے.
اور یہ ہوتی بھی ہے،
یہ عمومی طور پہ یہ والی صورت
زیادہ ہوتی
زیادہ ہے کہ صاحب ثروت لوگ ہوتے ہیں، وہ اپنی طرف سے بھی قربانیاں کرتے ہیں اور اپنے مرحوم والدین کی طرف سے بھی قربانیوں کے الگ الگ حصے یا الگ الگ بکرا بکری وغیرہ لے کر قربانی کرتے ہیں. تو یہ جو جواب ہے، یعنی مرحوم کی طرف سے قربانی کی دو صورتیں، اگر وصیت کی ہے تو مرحوم کی طرف سے ہی قربانی ہوئی اور اس کا گوشت اب صدقہ کرنا ہوگا، اور اگر والد نے مرحوم نے وصیت نہیں کی تھی، یہ از خود ان کی محبت میں بطور ایصال ثواب ان کی طرف سے قربانی کرتا ہے، تو یہ جو گوشت ہے یہ خود بھی استعمال کر سکتا ہے، اور جو قربانی کے گوشت کے مستحب تین طریقے ہیں اس طریقے کار کے مطابق اس کو تقسیم کر سکتا ہے. تو یہ جواب ہے، مرحوم کی طرف سے قربانی اگر کوئی کرے اور انہوں نے وصیت نہ کی ہو، تو قربانی کرنے والے اس بیٹے یا جو بھی شخص بیٹی ہے اس کی طرف سے اپنا واجب ادا ہو جائے گا. اچھا، یہ جو میرا جواب ہے شفیق بھائی، یہ گزشتہ کچھ دو سلسلوں پہلے ایک جواب میں نے سلسلے کے دوران ہی بیان کیا تھا، اس میں ضمنی طور پر یہ بات آئی تھی کہ ایک شخص ہے وہ اپنی طرف سے قربانی نہیں کرتا، کبھی اپنے والد صاحب جو حیات ہیں ان کی طرف سے کر دیتا ہے، کبھی والدہ کی طرف سے کر دیتا ہے، یعنی خود کبھی کرتا ہے اور یوں باریاں لگائی ہوئی. تو اس جواب کے دوران میں نے یہ کہا تھا کہ اس پر واجب ہے کہ اپنی طرف سے قربانی کرے، اگرچہ والد انتقال کر بھی گئے ہوں تب بھی اسے چاہیے اپنی طرف سے قربانی کرے. والد کی طرف سے اگر قربانی کرے گا تو اس کی اپنی قربانی نہیں ہوگی،
نہیں ہوگی.
تو وہ جو جواب تھا وہ فقہ کرام کے، بعض فقہ کرام کا یہی قول ہے کہ اس کی اپنی قربانی نہیں ہوگی، لیکن فتویٰ اس پر ہے کہ اس کی اپنی قربانی بھی ہو جائے گی.
جو ڈیٹیل ابھی آپ نے بیان،
جو ابھی تفصیل میں نے بیان کی ہے، تو وہ جو گزشتہ مسئلہ میں نے بیان کیا تھا اس سے میں رجوع کرتا ہوں. اور یہ جو مفتی بھی قول ہے وہ یہی ہے کہ اگر والد نے وصیت نہیں کی، والد مرحوم کی طرف سے اگر کوئی بیٹا قربانی کرتا ہے، جانور لاتا ہے، ذبح کرتا ہے، تو اس کا اپنا واجب ادا ہو جائے گا.
جمیل صاحب، یہ تو بیان کر دیا آپ نے کہ مرحوم کی طرف سے اگر کی قربانی تو اپنا واجب بھی ادا ہو جائے گا جبکہ اس نے وصیت وغیرہ نہیں کی ہوئی. بعض اوقات آدمی اپنے جو والد ہیں، حیات ہوتے ہیں، ان کی طرف سے وہ کر رہا ہوتا ہے، والد صاحب سے اجازت لی اور ان کی طرف سے وہ قربانی کر رہا ہے اور اپنی نہیں کر رہا، تو یہ جو ان کے والد صاحب کی طرف سے کہلائے گی یا یہ بھی بیٹے کی طرف سے ہو جائے گی، جیسے آپ نے مرحوم والا فرق بیان کیا، اس میں کیا ہے؟
اگر کوئی شخص زندہ ہے تو جیسے والد صاحب حیات ہیں اور کوئی اپنے والد صاحب کی طرف سے قربانی کا جانور ذبح کرتا ہے، تو اب اس کی دو صورتیں ہیں. ایک صورت یہ ہے کہ اگر یہ شخص اپنے والد کی طرف سے قربانی کر رہا ہے اور والد صاحب سے اجازت لے کر ان کے حکم پر ان کی طرف سے قربانی کا جانور خرید کے لاتا ہے اور ذبح کرتا ہے، تو یہ والد صاحب کی طرف سے کی جانے والی قربانی والد کی طرف سے ہوگی. لیکن اگر اس شخص پر اپنی قربانی واجب ہے اور یہ اپنی طرف سے قربانی کے جانور کا اہتمام نہیں کرتا تو اس کی اپنی قربانی کا واجب باقی ہے، اسے ایام قربانی میں کسی بڑے جانور کے اندر ایک حصے کا اہتمام کرنا ہوگا یا پھر بکرے بکری
اپنا
اپنی طرف سے قربانی کرنی ہوگی۔ اور دوسری صورت یہ کہ والد صاحب نے اجازت نہیں دی، والد صاحب کو پتہ بھی نہیں ہے اور یہ والد صاحب کی طرف سے جانور ذبح کرتا ہے تو والد صاحب کی طرف سے یہ قربانی نہیں ہوگی۔
اچھا،
کیونکہ زندہ جو بھی شخص ہے اس کی طرف سے قربانی ہونے کے لیے ضروری ہے کہ اس کی طرف سے اجازت ہو، صراحتاً اجازت ہو، جیسے بیوی بچے یا والد وہ کہہ دیتے ہیں کہ ہماری طرف سے بھی آپ ایک ایک حصہ شامل کر لیں یا ہماری طرف سے بھی آپ بکرے لے آئیں وہ ذبح کر دیں، تو بیٹا ان کی طرف سے لے کر آتا ہے تو یہ بطور وکیل ایک طرح سے ان کی طرف سے ذبح کرنے والا شمار ہوگا۔ اور دلالتاً اجازت کا مطلب یہ ہے کہ یہ سربراہ ہے، بیوی بچوں کو پتہ ہے کہ ہماری طرف سے یہ قربانی کے حصے کرتے ہی ہیں، تو وہ کبھی منع بھی نہیں کرتے کہ ہماری طرف سے آپ قربانی نہ کریں۔ تو اور اس کا سالہ سال کا معمول بھی ہے، یا کبھی ایسا ہوتا ہے والد ہی اپنے بچوں کی طرف سے کرتے ہیں کہ شادی شدہ بچوں کی طرف سے بھی والد کر رہے ہوتے ہیں، اولاد کی طرف سے بھی اجازت ہے، یا کبھی اولاد اپنے والدین کی طرف سے سالہ سال سے کر رہے ہیں والدین نے کبھی منع بھی نہیں کیا، تو یہ بھی ایک اجازت سمجھی جائے گی۔ اور اگر والد کی طرف سے نہ صراحتاً اجازت ہو نہ دلالتاً اجازت ہو، پھر اگر بیٹا اپنے والد کی طرف سے از خود قربانی کرتا ہے تو یہ قربانی والد کی طرف سے ادا نہیں ہوگی۔ اب یہ قربانی پھر کس کی طرف سے ادا ہوگی؟ تو چونکہ اس نے اپنی نیت سے بھی قربانی نہیں کی، والد صاحب کی طرف سے بھی قربانی کی نیت ان کی طرف سے اجازت نہیں پائی گئی، تو یہ ان کی طرف سے بھی قربانی نہیں ہوئی۔ تو اب اس جانور کے بارے میں فقہاء کرام نے لکھا ہے کہ یہ جانور پھر ایک حلال گوشت کی طرح ہو گیا۔ جی، بڑھتے ہیں سوالات کی طرف۔
میرے مفتی صاحب سے سوال یہ ہے کہ حاجی جب حج کرنے جاتے ہیں تو وہاں کچھ نمازیں اکٹھی پڑھتے ہیں، تو کیا نماز کے لیے وقت علیحدہ ہونا ضروری ہے یا ایک وقت میں کئی نمازیں ادا کر سکتے ہیں؟ براہ کرم اس بارے میں ارشاد فرمائیں۔
ٹھیک ہے، حاجی صاحبان عام طور پہ مزدلفہ میں آ کر مغرب اور عشاء ایک ساتھ نماز پڑھی جاتی ہے، یا مغرب کو مزدلفہ میں پڑھنا ہے اور عشاء کو اس کے وقت میں پڑھنا ہے، کیا مسئلہ کیا ہے؟
حجاج کرام جب عرفات کے میدان میں غروب آفتاب ہو جائے، یعنی رات کا کچھ حصہ آ جائے، رات کے کچھ حصے کا وقوف بھی وقوف عرفہ میں واجب ہے۔
ٹھیک،
اب جب مغرب کا وقت ہو گیا عرفات کے میدان میں، تو اب یہ حجاج کرام جانب مزدلفہ بڑھیں گے اور انہیں آج کے دن، صرف آج کے دن مغرب کی نماز عشاء کے وقت میں ادا کرنی ہے۔ یہ مغرب کی نماز کو نہ عرفات میں پڑھ سکتے ہیں نہ یہ مزدلفہ میں پہنچ کر عشاء کے وقت شروع ہونے سے پہلے مغرب کے وقت میں مغرب نہیں پڑھ سکتے۔ اگر کسی نے مغرب پڑھی بھی ہے تو عشاء کا وقت شروع ہونے کی صورت میں انہیں پھر دوبارہ مغرب کی نماز کا اعادہ کرنا ہوگا۔ تو آج کے دن یعنی جب 9 ذی الحجہ کا غروب آفتاب ہو گیا، تو اب یہ مزدلفہ جائیں گے اور مزدلفہ میں مغرب اور عشاء دونوں نمازوں کو ایک اذان ایک اقامت کے ساتھ عشاء کے وقت میں ادا کیا جائے گا۔
عشاء کے وقت یعنی اگر کوئی مغرب کے وقت میں بھی پہنچے گا مزدلفہ میں
تو اس کو ابھی مغرب کے وقت میں نماز پڑھنا جائز نہیں ہے۔ اکیلے بھی اگر ہے تو اکیلے شخص کے لیے بھی یہ حکم ہے کہ یہ مغرب کی نماز کو عشاء میں پڑھے گا۔ اگر کوئی مثال کے طور پہ رستے میں ہے تو اس کے لیے بھی جائز نہیں ہے کہ وہ رستے میں مغرب پڑھ لیں، اس کو وہاں پہنچنا ہے۔ اب چاہے سفر کے دوران ہی مغرب کا پورا وقت گزر جائے اور عشاء کا وقت آ جائے، یا یہ مغرب میں ویسے ہی پہنچ گیا مزدلفہ میں قریب تھا، تب بھی اسے انتظار کرنا ہے۔ مغرب کا وقت ختم ہوگا، عشاء کا وقت شروع ہوگا، اذان ہوگی، ایک اقامت ہوگی، ایک اذان اور اقامت کے بعد پہلے مغرب کے 3 فرض پڑھے جائیں گے، پھر عشاء کے، جو عام طور پہ مسافر ہوتے ہیں تو پھر عشاء کے فرض ادا کیے جائیں گے۔ جو مسافر ہیں تو وہ اس کو قصر کریں گے عشاء میں، اور اگر کوئی مقیم ہے تو وہ عشاء کے 4 رکعت فرض پورے پڑے گا۔
اور مقیم امام کے پیچھے پڑھیں گے تو بھی 4،
اگر مقیم امام کے پیچھے پڑھیں تو بھی 4 پڑھیں گے، مسافر مقتدی بھی۔ اب جو سنتیں ہیں، تو اب عشاء کے فرض ادا کرنے کے بعد 2 رکعتیں مغرب کی جو سنت نوافل ہیں وہ ادا کریں گے، پھر اس کے بعد عشاء کی سنتیں نوافل وتر نوافل یہ ادا کریں گے۔ اس میں بس یہ ہے کہ 2 فرضوں مغرب اور عشاء کے فرضوں کے درمیان سنتیں نہ پڑھیں، یعنی ان دونوں کو ملا کے پڑھنا
پہلے فرائض پڑھ لیں جی اور جی پھر مغرب کی سنتیں
جی پھر عشاء کی سنت
اور پھر عشاء کی سنتیں اور وہ سبحان جی اللہ جی اس نماز کا بھی ایک اپنا ہی لطف ہے. اور جمیل صاحب اگر جماعت نہ ملے مطلب کوئی ایسا قابل شخص نہیں ہے جو امامت کے قابل تو پھر یہ عشاء کے وقت میں تنہا تنہا پڑھ لیں
تب بھی یہی جنگ جماعت ملے یا نہ ملے مزدلفہ میں ہی مغرب اور عشاء پڑھنے کا حکم ہے
اور عشاء کے وقت میں پڑھنے
اور عشاء کے وقت میں پڑھنے کا حکم
اکبر یعنی یہ ایسی نماز ہے اور یہ کیوں آپ اس کے ریزن کیا ہے اس کے پیچھے وہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے عرفات سے جب آپ چلے یعنی عرفات میں غروب آفتاب تک ٹھہرنا واجب یعنی غروب ہو جانا اور کچھ گھڑی وہ
رات کا کچھ حصہ شروع
مل جانا یہ اس کا واجب ہے لیکن یہ ایک ہی نماز ہے کہ جس کا وقت ہو چکا ہے لیکن ابھی پڑھنے کی اجازت نہیں ابھی پڑھنے کی اجازت نہیں پڑھنی وہاں ہے جہاں حضور علیہ الصلوۃ والسلام نے پڑھی اور آپ صلی اللہ علیہ وسلم نے عشاء کے وقت میں اسے ادا فرمایا تھا اور یوں جمع کر کے تو یہ نمازیں یوں ہی مزدلفہ والی یہ دو نمازیں یوں جمع ہو رہی ہیں اس کے علاوہ تو عام طور پہ یعنی شاید ان کو یہ ہو رہا ہے کہ سفر کے طور پر بھی آدمی نمازوں کو یوں جمع کرتا رہے
عام حالات میں ہر نماز کو اس کے اپنے ہی وقت میں ادا کیا جائے گا ہاں سفر کے دوران یہ گنجائش ہے مثال کے طور پہ ظہر کی نماز کا جو آخری وقت ہے اس میں ظہر پڑھ لیں اور عصر کی نماز کا جو ابتدائی وقت ہے اس میں عصر کی نماز ادا کر لیں جیسے عام طور پہ سفر کے دوران بھی ایسا ہوتا ہے کہ دوران سفر گاڑی اپنے ہائی وے پہ چل رہی ہوتی ہے موٹر وے پہ چل رہی ہوتی ہے اور عصر کا وقت قریب قریب آنے لگتا ہے اور ظہر اگر کسی نے نہیں پڑھی ہوتی تو وہ ایک ہی دفعہ اپنے سفر میں تھوڑا سا گیپ کریں انقطاع کریں اور کسی پیٹرول پمپ میں بنی ہوئی مسجد کی طرف آ جائیں اور اس دوران ایک ہی دفعہ ان کا یہ سفر عارضی طور پہ منقطع ہوگا یہ ظہر کی نماز پڑھیں ظہر کے آخری وقت میں عصر کا وقت جیسے ہی شروع ہو جائے تو عصر کی نماز ادا کریں عصر کے ابتدائی وقت میں بظاہر یہ دو نمازیں ایک ہی ساتھ جمع کر کے پڑھنے کا عمل پایا جا رہا ہے لیکن یہ جمع سوری ہے سورتن یہ جمع ہو رہی ہیں لیکن حقیقتاً ہر ایک نماز اپنے اپنے وقت میں پڑھی جا رہی ہے تو سفر کے دوران اس طرح سے کیا جا سکتا ہے اسی طرح مغرب کی نماز اور عشاء کی نماز تو اب اگر مغرب کے لیے رکتے ہیں پھر عشاء کے وقت میں عشاء کے لیے رکتے ہیں تو یہ درمیان میں کئی بار رکنے کی وجہ سے بسا اوقات سفر بہت لمبا ہو جاتا ہے کچھ ایریے ایسے ہوتے ہیں کہ جہاں پر گاڑی کا روکنا وہ نقصان دہ ہوتا ہے تو ایسے مقام پہ یوں کر لیں کہ مغرب کی نماز کو آخری وقت تک لے جائیں اور جب مغرب کے آخری اتنے وقت رہ جائے کہ جس میں ہم باوضو ہو کے مغرب کے فرض ادا کر لیں اطمینان کے ساتھ اب عشاء کا وقت شروع ہو جائے تو عشاء کی نماز ادا کر لیں عشاء کی نماز ادا کرنے کے بعد پھر اگلا سفر شروع کر دیں تو یوں بھی دو نمازوں کو جمع کرنا پایا گیا لیکن حقیقتاً ہر نماز اپنے اپنے وقت میں ہوئی کوئی نماز قبل از وقت نہیں ہے کوئی نماز وقت گزرنے کے بعد قضا نہیں ہے تو اس طریقے سے احادیث کریمہ میں جو دو نمازیں جمع کرنے کا ذکر آتا ہے تو اس میں علماء کرام نے یہ اس کی تشریحات فرمائی ہیں
جی مدنی چینل کے ناظرین آپ نے پروگرام ملاحظہ کیا اپنا فیڈ بیک بھی ضرور دیجیے اللہ پاک سب کی عید قربان پر پیش ہونے والی قربانیوں کو بھی قبول فرمائے اور اپنی قربانی کے جانوروں کی کھالیں دعوت اسلامی کے ساتھ ضرور تعاون فرمائیں دعوت اسلامی کے کثیر شعبہ جات ہیں آپ کے سامنے ہیں اور یہ الیکٹرانک مبلغ کہ جس کے ذریعے سے ہم اپنے گھروں میں بیٹھ کر دین متین کے حوالے سے باتیں سیکھتے ہیں سمجھتے ہیں اسی طریقے سے مدارس ہیں مساجد کے قیام ہے اور کتنے ہی دینی شعبہ جات ہیں آپ بھی آگے بڑھیے قربانی کے جانوروں کی ان کھالوں کے ذریعے سے بھی دعوت اسلامی کا بھرپور آپ تعاون فرمائیں اللہ پاک ہم سب کو نیکی کے کاموں میں ایک دوسرے کا معاون بنائے مدد کرنے کی توفیق عطا فرمائے آمین بجاہ نبی الامین صلی اللہ علیہ وآلہ وسلم
جانے مسائل دو علماء